يا الله 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 يا
أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، سيدنا ونبينا وشفيع ذنوبنا وحبيب قلوبنا وطبيب نفوسنا أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين، ولعنة الله على أعدائهم أجمعين من يومنا هذا إلى يوم الدين. أما بعد، فقد قال مولانا علي بن ابي طالب عليه الصلاة والسلام: اجتناب السيئات افضل من اقتساب الحسنات. ناظرین کرام، میں آپ کے سامنے پھر اس 13ویں نشست میں موجود ہوں اور گفتگو اس عنوان سے کر رہا ہوں کہ انسان کی زندگی میں کام صرف اعضاء اور جوارح سے انجام دینے ہی کا نام نہیں ہے، بلکہ بہت ساری برائیوں اور گناہوں سے اپنے کو بچا لینا، اپنے کو دور رکھنا، اپنے نفس پر کنٹرول رکھنے کا نام بھی بہترین کام ہے، بلکہ یہی بہترین کام ہے کہ انسان اپنے کو برائیوں سے بچا لے، گناہوں سے دور رکھے. اس موضوع پر میں نے بہت ساری اپنی گزارشات آپ کے حوالے کی، باتیں بتانے کی صحیح کی، اور تسلسل میں میری گفتگو یہاں تک پہنچی ہے کہ ضرورت ہے کہ ہم انہیں جانیں جنہیں گناہ کہا جاتا ہے، مذہب نے ان سے روکا ہے، اور اس میں بھی تفصیل سے بہت سارے گناہان کبیرہ کا تذکرہ کیا. اس کے ضمن میں میں نے بہت ساری باتیں بتائیں. آج اسی تسلسل سے یہ بتانا چاہوں گا کہ جن چیزوں سے ہمیں بچنا چاہیے ہے، دور رہنا چاہیے ہے، اپنے نفس پر کنٹرول رکھنا چاہیے ہے، اس کام کے انجام دینے میں جو عذاب آنے والا، اس کا خیال کر کے، اس کو محسوس کر کے اپنے کو بچائے رکھنا چاہیے ہے، ان میں سے ایک چیز ہے خیانت. خیانت صرف مال میں نہیں ہو سکتی ہے کہ مال میں بھی ہوتی ہے. اگر انسان نے کوئی چیز ہمارے پاس جو ہے امانت رکھوائی ہے، تو انسان کو چاہیے کہ اس امانت کا امین بن کر کے رہے، اس میں کسی طرح کی خیانت نہ کرے. بسا اوقات انسان جو ہے صرف یہی سمجھتا ہے کہ اگر کسی شخص نے میرے پاس اپنے مال کو رکھوایا ہے تو ٹھیک ہے، میں نے عہد کیا ہے، میں نے طے کر رکھا ہے کہ جب بھی مانگے گا میں اسے دے دوں گا، لیکن جب مانگے گا میں اسے دے دوں گا، یہ سوچ کر کے، یہ نیت اور ارادہ کر کے اس کے مال پہ تصرف کر رہا، یعنی اس کے مال کو اپنے کام میں لگا لیا، یہ خالی سوچ کر کے جب مانگے گا تو ہم اسے دے دیں، یہ صحیح نہیں ہے. امانت میں خیانت ہوگی. اس کے لیے ضرورت ہے کہ جس شخص نے وہ مال امانت کے طور پہ رکھوایا ہے اس سے اجازت لے کہ یہ میرا کام ہے، آپ یقین کریں کہ مجھ پر، اگر آپ کو رکھوانے پر، میرے پاس رکھوانے میں یقین ہے کہ میں آپ کو واپس کر دوں گا، تو یہ یقین کریں کہ میں آپ کو واپس کر دوں گا، مگر مجھے اتنی اجازت دے دیں کہ جب تک میرے پاس یہ رہے گی میں اس کو اپنے کام میں لگاؤں گا، اور جیسے ہی جس دن بھی آپ مانگ لیں گے، یا جتنے دن کے لیے آپ نے رکھا ہے، جو وقت اور تاریخ معین کر رہے ہیں، وہ سب ساری چیزوں کے سامنے رکھ، میں آپ کو دے دوں گا. اب وہ اگر تصرف کرنے کی اجازت دیتا ہے تب تو ٹھیک کر سکتے ہیں، اس پر تصرف اپنے کام میں لگا سکتے ہیں، اور اگر اجازت نہیں دی ہے تو صرف اسے رکھے رہنا چاہیے، حتیٰ کہ اس کو بدل بھی نہیں سکتے کہ بدلیں بھی، وہ بھی شاید اس کے لیے اجازت لینی پڑے گی کہ لا اس کو وہی چیز ہے، یہ نوٹ نکال کے یہ والا نوٹ رکھ دیں، یہ بھی کسی حد تک جائز نہیں ہوگا. اس لیے کہ انسان جب تھوڑا کام کرنے لگتا ہے تو اسی سے اور ہمت بڑھتی، اس سے آگے بھی بڑھ جایا کرتا ہے. بس ویسے ہی مینو ان جیسے دیا گیا ہے ویسے ہی رکھنا چاہیے امانت کے طور پر. دوسرا کام کرنا تو اس کی اجازت لینی چاہیے. ہے استعمال کرنے والی چیز ہے، برتن ہیں، کتاب ہے، یا دوسری چیزیں ہیں استعمال والی چیزیں ہیں، تو استعمال کرنے کے لیے بھی پہلے سے اجازت لینا چاہیے، ورنہ بغیر اجازت کے صرف امانت کے طور پر رکھنی چاہیے. چیزوں کے علاوہ انسان اور بھی بہت ساری چیزوں کا بھی امین ہوتا ہے. انسان کبھی کسی کو اپنی بات کا بھی امین بنا سکتا ہے کہ میں یہ آپ سے یہ بات کہہ رہا ہوں مگر میں آپ سے عہد لیتا ہوں, یہ صرف آپ سے گزارش کرتا ہوں, میں آپ سے چاہتا ہوں میری یہ بات کسی دوسرے تک نہ جانے پائے, میں صرف آپ کو بتا رہا ہوں, یہ میری بات راز ہے آپ تک رہنا چاہیے. اگر کسی نے اس طریقے سے کہہ کر کے کہا تو گویا آپ اس کی بات کے امین ہیں. آپ نے اگر اس کی بات کو کسی دوسرے کے سامنے کہہ دیا اور اس بات کا تکرار کر دی, بیان کر دیا, تو گویا کہ امانت میں خیانت کی ہے. اول تو اس یہ تاکید کی گئی ہے کہ انسان کو اپنا راز کسی کو بتانا نہیں چاہیے ہے, راز نہیں دوسرے کے حوالے کرنا چاہیے, لیکن دوستی کی بنیاد پر یا کسی اور بنیاد پر کہنے کی حاجت تھی, ضرورت تھی, اس کو کہہ ہی دیا, بتا ہی دیا, لیکن بتا دینے کے بعد یہ عہد پیمان بھی لے لیا ہے کہ یہ راز رہے گا آپ کے پاس, تو یقیناً وہ امانت ہو, بات وہ الفاظ وہ ساری چیزیں امانت ہوتی ہیں, اس میں کسی طرح کی خیانت نہیں ہونے دینا چاہیے. ایک چیز اور بھی سامعین میں آپ کے گوش گزار کروں, انسان جب کسی سے کسی کا دوست ہوتا ہے, دوستی کرتا ہے, قریب ہو جاتا ہے, تو دوستی بڑھتی جاتی ہے, دوستی بڑھنے کے ساتھ انسان اپنے بہت سارے راز کی باتیں دوسرے سے کہہ دیتا ہے. مذہب نے ہر چیز پر بیلنس رکھنے کے لیے کہا ہے, انسان جو ہر چیز میں بیلنس رکھے تبھی وہ چیز مضبوط ہو سکتی ہے. اگر بیلنس بگڑ جائے گا, حد سے آگے بڑھ جائے گا, تو یقینی طور پر جو ہے اس میں خرابیاں پیدا ہو جاتی ہیں. اسی بات سے مربوط میں کہنا چاہوں گا کہ انسان اگر دوست ہو جاتا ہے, دوستی بڑھ جانے کے بعد اپنے خاص اور ذاتیات سے متعلق گفتگو اپنے دوست سے بھی نہیں کہنا چاہیے ہے, جو بالکل اپنی ذاتی چیزیں. حالانکہ دوست دوست سے اس لیے ہی کہہ دیتا ہے کہ دوست اگر کسی سے نہ کہوں تو کس سے کہوں گا مثلا, لیکن نہیں, مذہب کہتا نہیں, اس لیے کہ ہو سکتا ہے کہ کوئی ایسا بھی لمحہ آ سکتا ہے کہ آج کا دوست کل تمہارا دشمن ہو جائے کسی وجہ سے. کس دنیا میں بہت سارے واقعات انسان کے سامنے ہیں, تاریخ کے اعتبار سے بھی, اور ہوتا اس کی زندگی میں بھی کہ دو دوستوں میں اختلاف ہو جاتا ہے. اس لیے کہا کہ اگر تم نے سارے راز کی باتیں کہہ دی تو تمہارے سارے راز دوسرے کے ہاتھ میں چلے جائیں گے, دشمن کے ہاتھ میں چلا گیا. اگر کوئی اپنے راز کی بات کہہ بھی رہا ہو اور انسان واقعی متدین ہے, دیندار ہے, تو اسے کو کہہ بھی دینا چاہیے کہ دیکھو بھائی ایسا ہے کہ راز کی باتیں رہنے دو. انہوں پتہ نہیں, کہا جاتا ہے کہ جب کمان سے تیر نکل جاتا ہے تو پھر کوئی فضا سے اس کو پکڑ نہیں سکتا ہے, ایسی زبان سے اگر بات نکل جاتی ہے تو اس پر کنٹرول اگر نہیں رہ جاتا ہے, وہ پھیل ہی جائے گی, ایک دوسرے تک بات چلی جائے گی. اس لیے ضرورت اس بات کی ہے کہ انسان اپنے راز کی بات کو نہ کہے. راز کی بات کہنے کا مطلب کبھی وہ دوست دشمن ہو جائے گا تو ہمارے راز اس کے ہاتھ میں, ہماری کمزوریاں اس کے پاس چلی جائیں گی. ایسے ہی سکھ برخلاف یہ بھی کہا ہے کہ اگر انسان سے کسی کی دشمنی ہو جائے تو دشمنی میں بھی حد سے آگے نہیں بڑھنا چاہیے ہے, بلکہ اس میں بھی سارے آداب اور تہذیب کا خیال رکھنا چاہیے, کہ ہو سکتا ہے کہ کبھی یہی دشمن جو ہے دوست بھی ہو سکتا ہے, تو کم کہیں اس کے لیے ہم اس طرح کی باتیں نہ کہہ دیں, اس طرح کے الفاظ نہ کہہ دیں کہ جب وہ ہمارا دوست ہو جائے تو ہمیں شرمندگی محسوس ہو کہ ہم نے یہ کہہ دیا تو کہہ دیں. اس سلسلے میں احادیث بھی ہیں, روایات بھی ہیں, اور دانشوروں کے اقوال بھی ہیں کہ دانشوروں نے اس بات کو کہا کہ نہیں, انسان کو دشمنی میں حد سے نہیں بڑھنا چاہیے اور دوستی میں بھی حد سے نہیں, افراد و تفریط ہر جگہ جو ہے کسی نہ کسی خرابی ہی کا سبب بنتا ہے, بیلنس کے ساتھ تعادل کے ساتھ میں رہنا چاہیے. گفتگو ہو رہی تھی کہ انسان خائن نہ بنے, خیانت انسان کہاں کہاں سے کرتا, زبان سے خیانت ہو سکتی ہے, انسان کی آنکھ سے بھی خیانت ہو سکتی ہے, انسان کان سے بھی خیانت کر سکتا ہے, انسان اپنے ہاتھوں سے بھی خیانت کر سکتا ہے, انسان فکری اعتبار سے بھی خیانت کر سکتا ہے. یعنی فرض کیجئے آنکھ کی خیانت, اللہ نے کہا ہے کہ اللہ تمہاری آنکھوں کی خیانتوں کو جانتا ہے, یعنی ہم سب سمجھ رہے ہیں کہ کنکھیوں سے کوئی چیز دیکھ رہے ہیں جو ہمیں نہیں دیکھنا چاہیے ہے, یہ آنکھ کی خیانت ہے, منع کیا گیا ہے, روکا گیا ہے, لیکن پھر بھی ہم کنکھی ایک یہ تک علل اعلان آدمی کر رہا ہے, علل اعلان کر رہا ہے کہ وہ ایک جری ہے گناہ میں, और वो गुनाह खुलम खुल्ला कर रहा है, और एक उसको एहसास है कि नहीं देखना चाहिए, दूसरे आदमी देख रहा है कि मैं देख रहा हूँ, तो हम खुल्लम खुल्ला नहीं करें, अपने कनखियों से देख रहे हैं। ये खयानत है, इंसान आँख से खयानत कर रहा है, जो चीज़ नहीं देखनी चाहिए थी, या एक इंसान से डर रहा है कि वो इंसान अगर देख लेगा कि मैं ये देख रहा हूँ तो वो क्या कहेगा। उसको ये सोचना चाहिए कि इस आदमी के हाथों से सजा जजाना है ही नहीं, सजा देने वाले जजा देने वाला तो अल्लाह है, वो नहीं देख रहा तो क्या कर लेगा, देखने वाला तो असल में अल्लाह है जिसके हाथ में सजा और जजा। तो आँखों की खयानत हो सकती है, जहाँ दूसरे की बात को नहीं सुनना चाहिए, या एक इंसान नहीं चाहता है कि मेरी बात को सुने, किसी से अलग गुफ्तगू कर रहा है मगर उसकी आवाज़ आ रही है और हम चुपके से अपना कान लगा दें, यह खयानत है। इस बात में इंसान अपने कान को उस खयानत में उसने लगा दिया है कि क्या चीज़ें कही जा रही है, नहीं आपको नहीं चाहिए, वो नहीं चाहता है तो आपको उसमें मुदाखलत नहीं करनी चाहिए। ज़बान के ज़रिए से किसी के राज को जो है बयान कर रहा है, ये खयानत है। जिधर जाना नहीं चाहिए उधर जा रहा है, ये भी खयानत है। तो इंसान मुख्तलिफ तरह की खयानतों कर सकता है और खयानतें बहुत बुराइयों का सबब बन सकती हैं, लिहाजा इन खयानतों का ख्याल करके इंसान को चाहिए कि अपने को रोके रहे, अगर अपने को रोक सकता है कि अगर नहीं रोक सकता तो अपने अंदर इतनी मजबूती पैदा करनी चाहिए है, इतनी ताकत पैदा करनी चाहिए है कि इंसान अपने नफ्स पर कंट्रोल कर सके कि आँख उसके ताबे हो। देखिए मैं कह सकता हूँ कि एक इंसान ये चाहता है, इस पर गौर किया मेरे नाज़रीन जो मैं कह रहा हूँ आपके सामने, कि इंसान चाहता है कि मेरा कंट्रोल लोगों पर हो, मैं अगर हुक्म करूँ तो लोग माने, लोग मेरी इज्जत करें, लोग मेरी बातों का एहतराम करें। अगर इंसान कोई बात कहता है और वो अच्छी बात होती है और उसके बाद भी इंसान उसको नहीं मानता, दूसरे लोग नहीं मानते या हंसी उड़ा देते हैं तो तकलीफ़ होती है। मैं सिर्फ इतनी बात कहना चाहता हूँ, जिस इंसान के ये ख्वाहिश होती है कि लोग हमारी इज्जत करें, लोग हमारे कंट्रोल में हों, लोग हमारी बातों को माने, उसे ये सोचना चाहिए है कि तुम लोगों को तो अपनी बात मनवाना चाहते हो, खुद अपने ही वजूद में देखो कि क्या तुम्हारी आँख तुम्हारे कंट्रोल में है, क्या तुम्हारी ज़बान तुम्हारे कंट्रोल में है, क्या तुम्हारे हाथ तुम्हारे कंट्रोल में हैं, क्या तुम्हारे फिक्र तुम्हारे कंट्रोल में है। जब खुद हम अपनी आँख पर कंट्रोल नहीं कर सकते तो अब माशरे के अफराद पर, अपनी औलाद पर कहाँ से कंट्रोल कर पाएंगे, अपने घर वालों पर कहाँ कंट्रोल कर पाएंगे, दूसरों पर कहाँ। पहले खुद इंसान अपने करीब से कंट्रोल करना सीखे, जब अपने आदा और जवारह पर कंट्रोल हो जाएगा तो अल्लाह दूसरों के दिलों में यकीनन मोहब्बत उतार दिया करता है, और फिर जब हम कहते हैं जो कुछ हुक्म देते हैं या चाहते हैं कि हमारी बात को सुना जाए तो माबूद बातों में असर दे देता है। इसलिए कि हमने अपनी आँख पर कंट्रोल कर लिया, अपनी ज़बान पे कंट्रोल कर लिया, अपने कानों पे कंट्रोल कर लिया, अपने फिक्रों पर कंट्रोल कर लिया, अपने दिमाग पे कंट्रोल कर लिया, अपने कल्ब पर कंट्रोल कर लिया। जब इससे सारे कंट्रोल हो जाते हैं तो यकीनन इसके असरात भी अच्छे ही ज़ाहिर होते हैं। लेकिन अगर हम इन सारी चीज़ों से खयानत करते रहेंगे, हम ही खुद खायन रहेंगे, खयानत करेंगे, हमारा पूरा का पूरा वजूद खयानत कर रहा है, और फिर हम चाहेंगे दूसरे जो हमसे अलग हैं वो हमारे कंट्रोल में हो जाएं, चाहे वो औलाद की शक्ल में हो, भाई बहन की शक्ल में हो, ख़ानदान वालों की शक्ल में हो या महल्ले वालों की शक्ल में हो, किसी पर कंट्रोल उतना नहीं चल सकता है। अपने रोब से किसी को मनवा से कोई बात मनवा लेना और होता है, लेकिन अपने किरदार से किसी चीज़ को मनवाना एक अलग चीज़ होती है। किरदार उसी वक्त किरदार होता जब इंसान अपने आज़ा और जवारह पर कंट्रोल कर सके। खयानत एक बहुत बड़ा गुनाह है, और बेहतरीन काम यह है कि इंसान अपने को ऐसा बनाए कि खयानत न करे, खयानत न करे तो बेहतरीन काम किया, गोया कि किया उसने, और ये एक बेहतरीन किरदार भी होगा। इसके बाद एक चीज़ जो समाज और माशरे में पाई जाती है और बहुत बड़ा गुनाह है, जिसकी तरफ कुरान ने मुख्तलिफ तरीक़े से इसको बयान किया है कि कितना बड़ा गुनाह है, लेकिन ये राइज है, ये गुनाह राइज है हमारे समाज माशरे में, और वो है गीबत। किसी शख्स से हमने कोई बुरा काम देखा और उसको दूसरों के सामने बयान करना और उसको बेइज्जत करना, अरे फलां साहब, अरे हमने देखा और तुमने ये किया था, अरे उस पर फलां 2-4 आदमी ने भी देखा है, जानते हैं, लोगों को उसकी तरफ से मुतनफ़िर करना, उसकी बुराई को उसके अदमी मौजूदगी में दूसरों से बयान करना, ये गीबत है। गीबत جس کے لیے میں نے ایک دن اور بھی بات آگے ذکر کیا تھا، مگر یہاں چونکہ گناہ کا عنوان ہی سے ہے، حضرت نبی کریم محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ماہ رمضان کے ایام ہیں اور لوگ روزے دار ہیں، آپ گھر سے نکل کے کسی طرف جا رہے تھے، ایک خاتون کسی کی غیبت کر رہی تھی، نبی کریم کے کانوں میں جب وہ آواز آئی تو ایک مرتبہ نبی کریم نے اس کو اپنے گھر دوپہر میں کھانے پہ بلا لیا، تو اسے حیرت ہوئی کہ جس نبی نے روزہ رکھنے کا حکم دیا ہے، سب کو پتا ہے کہ یہ ماہ رمضان ہے اور نبی کریم اپنے گھر پر کھانے کی دعوت دے رہے ہیں، اس کا مطلب کیا ہوا؟ اسے وہاں حیرت میں کہ اللہ کا نبی ہمیں ماہ رمضان میں دوپہر میں دعوت دے رہے ہیں، شاید وہ یاد دلانے میں، مگر یا نبی اللہ ماہ رمضان ہے، دعوت کیسے؟ تب نبی کریم نے کہا کہ تم اپنے بھائی کی میت کا گوشت نوش نوش کے کھا رہی، یعنی غیبت کو، چونکہ قرآن نے یہی کہا کہ جو شخص غیبت کرتا ہے، گویا کہ غیبت کرنے والا اپنے مردہ بھائی کے جسم کے گوشت کو کھاتا ہے، تو تم جو اس وقت اس دوپہر میں اس وقت جو غیبت کر کے جو ہے اپنے مردہ بھائی کے میت کا گوشت کھا رہی ہو، یہ کیسا تمہارا روزہ؟ گویا وقت کا نبی مثال سے سمجھانا چاہتا ہے کہ اگر کوئی اچھا کام کر رہے ہو تو اس کو خالص اچھا کام ہونا چاہیے، کہ واقعی اچھا کام ہو، یہ نہ سوچے آدمی کہ روزہ الگ ہے، زبان ایک الگ ہے، ایک آنکھ ایک الگ ہے، اس سے جو کچھ ہو رہا نہیں، پورا وجود روزے دار ہونا چاہیے، اس کے ساتھ جو ہے کوئی دوسرا کام نہیں ہونا چاہیے۔ غیبت بدترین گناہ ہے، انسان جس کی غیبت کرتا ہے، اس کی غیبت کر کے جتنے لوگوں کے سامنے غیبت کرتا ہے، لوگوں کو اس سے بدظن کر رہا ہے، بدگمان کر رہا ہے، اگر ذکر کرنا ہی ہے، اگر بتانا ہی ہے، تو خود اس شخص سے جس نے وہ برا کام کیا تھا اس کو بلائے، اس کے سامنے اس کی اجازت لے کر کے بات کو کہے کہ چونکہ ہم نے دیکھا تھا، یہ جانا تھا آپ سے ایسا ہوا تھا، کیا اس پر آپ نادم ہیں، شرمندہ ہیں یا نہیں ہیں؟ نہیں ہے تو آدمی اس کی اہمیت کو بتائے کہ کتنا بڑا گناہ ہے، اس کو سمجھائے، اس سے دور کرے، اس سے تب تو جو ہے یقینی طور پر جو ہے اس نے ایک اچھا کام کیا، ورنہ اگر یوں ہی دوسروں سے بیان کرتا رہے گا تو غیبت کرنے والا گنہگار اور بڑا گناہ۔ اور ویسے ہی جن افراد کے سامنے وہ غیبت کی جا رہی ہے، ان افراد کے لیے بھی ایک جو غیبت کو سن رہا ہے وہ بھی غیبت کرنے والوں میں ہے، جس کے سامنے غیبت اور اس کا فریضہ ہوتا ہے کہ غیبت کرنے والے کو فوراً روک دے، جس کی تم برائی بیان کرو، جب سب موجود نہیں تو آپ کیوں ایسا کہہ رہے ہیں، آپ کو نہیں کہنا چاہیے، چاہے سچی بات ہو، وہ سامنے ہونا چاہیے، آپ کو خاموش ہو جانا چاہیے، اور اگر سننے والا خاموش نہیں کر سکتا ہے تو اس کا فریضہ ہوتا ہے، اس پر واجب ہے، اس لیے ضروری ہے کہ وہ وہاں سے اٹھ جائے، پہلے یہ اس کا کام ہے کہ اس کو روکے کہ بیان نہ کریں، اور اگر نہیں روک سکتا ہے تو اٹھ جانے پر تو کوئی پابندی نہیں، وہاں سے اٹھ کر کے چلے جانا چاہیے، ورنہ اگر وہیں بیٹھا رہے گا تو غیبت کرنے والے میں اس کا بھی شمار ہوگا۔ یہ بدترین گناہ ہے، انسان کو چاہیے کہ اپنے کو ایسے گناہ کرنے سے روکے رہے، بچائے رکھے، اور جب بچائے رکھے گا تو واقعی معنوں میں اس کو کہا جا سکتا ہے کہ یہ عظیم کام ہے، یہ بہترین کام ہے جو انسان کر رہا ہے۔ غیبت کے بے انتہا اثرات پائے جاتے ہیں سماج اور معاشرے میں، لیکن کچھ جگہیں، میں چاہوں گا کہ اس کو بھی اشارہ کر دوں، کچھ جگہیں ایسی ہوتی ہیں جہاں انسان غیبت کر سکتا ہے، اس لیے کہ وہاں مسئلہ اس شخص کے جس کی غیبت کی جا رہی ہے اس کی برائی کرنا مقصود نہیں ہے، بلکہ ایک نسل، ایک قوم، یا ایک فرد، یا خاندان کو بچانا بھی مقصود ہوتا ہے۔ مثلا ایک شخص اپنے بچے کے لیے معلم، ٹیچر تلاش کر رہا ہے، ٹیوشن کے لیے مثلا فرض کیجیے کہ تلاش کر رہا ہے، اور ایک معلم ہمیں ملتا ہے، ہم جانتے ہیں کہ ہمارے محلے میں ایک معلم ہے، ایک ٹیچر ہے جو بہترین کتاب کو پڑھاتا ہے، بہترین معلم ہے، مگر اس کے اندر کچھ اخلاقی کمزوریاں پائی جاتی ہیں، اس کے اندر کوئی برائی پائی جاتی ہے، فرض کیجیے جھوٹا ہے، جو بچہ اس کے پاس جائے گا پڑھائے گا تو بہت اچھا، مگر وہ اس کے یہاں جانے والا جھوٹا بھی ہو سکتا ہے، یا دوسری اخلاقی بیماریاں ہیں جو میں نام نہیں لینا چاہتا ہوں، ہو سکتا ہے کہ صرف چیز ہو، اور ہمیں پتہ ہے کہ وہ انسان معلم ہونے کے اعتبار سے تو اچھا ہے، کتاب کو अच्छा पढ़ा देता है, समझा देता है, मगर उसमें ये ऐब पाया जाता है, ये बुराई उसमें मौजूद है। अगर कोई बच्चा मुसलसल वहाँ जाता रहेगा तो जहाँ किताब पढ़ा देगा उसको साथ साथ उसकी बुरी आदतें भी ज़रूर मुंतकिल हो जाएंगी, या ये कि उसे तवज्जो नहीं रहेगी तो मुमकिन है कहीं वो भी उसी बला में मुबतला ना हो जाए, बुराई में मुबतला ना हो जाए। तो ऐसी शक्ल में जो अपने बच्चे के लिए मुअल्लिम तलाश कर रहा था, बताना चाहिए कि देखिए साहब, अगर आप उनके पास जा रहे हैं या आपने उनका नाम पूछा है तो मैं आपको बता देता हूँ, चूँकि एक बच्चे की ज़िंदगी का मसला है, उनमें ये ऐब पाया जाता है। अगर आप बचा सकते हों तो बचाने के साथ आप पढ़वाइए, मुअल्लिम अच्छे हैं, लेकिन ये ऐब है, ये बुराई पाई जाती है। तो ये जो ऐब बयान किया है उसकी बुराई बयान करने के लिए नहीं, बल्कि इस एक नस्ल को बचाने के लिए, इस बच्चे की ज़िंदगी को बचाने के लिए, इस ऐब से महफूज रखने के लिए यहाँ मज़हब ने कहा है कि यकीन इंसान को बता देना चाहिए। अब अगर न बताए तो बुरा काम होगा कि एक बुरे के पास भेज रहा था, उसकी बुराई की तरफ न बताए, नहीं बताना चाहिए। ऐसे ही शादी ब्याह के लिए होता है कि एक रिश्ता आता है, लड़के का हो या लड़की का हो, अब इंसान किसी महल्ले वाले से या उनके जानने वालों से पूछना चाहता है कि आप इनके बारे में क्या जानते हैं, तो अक्सर बेशतर ये होता है कि लोग जो हैं, अरे मसला शादी का है कि लड़की हो ही जाए, हाँ 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 ठीक है, अच्छा है, मसलन आदमी सारी चीज़ों को छुपा लेता है और छुपा करके उसको तारीफ ही कर देता है। अगर वाकई मानों में हमें उस घर के अयूब का पता है कि यहाँ ये किरदार ये एतबार से ऐब पाए जाते हैं, अमल के एतबार से या ज़बान के एतबार से या दूसरे एतबार से इस तरह के इनमें ऐब पाए जाते हैं, तो उन ऐब को बता देना चाहिए। जो ऐसे मरहले के अलावा कहना गुनाह था, मगर यहाँ एक ज़िंदगी का मसला है, एक रिश्ता जुड़ कर एक ज़िंदगी जुड़ने वाली है, अब उस ज़िंदगी के जुड़ने के लिए एक पूरी बुराइयों में ढकेल देने के मुतरादिफ होगा। लिहाजा अगर पूछा गया और हमें सच्चाई का पता है कि वो सच्चाई क्या है, तो वो सच्चाई चाहे खैर की शक्ल में हो या शर की शक्ल में, बुराइयों की शक्ल में हो या अच्छाइयों की शक्ल में हो, उस सबको बता देना चाहिए कि भाई देखिए ये अच्छाई है, ये बुराई है, ये ऐब है, ये खूबी है, ये सारी चीज़ें उनको बता देना चाहिए और ज़रूरी है कि बता जाए। तो ये बताना अगरचे अयूब को बता रहा है, इसे गीबत नहीं कहा जाएगा, इसलिए एक ज़िंदगी को बचाया जा रहा है। खाली मुकद्दस ऐसे मरहले पर इंसान को नहीं बनना चाहिए, अरे क्योंकि गीबत हराम है लिहाजा हम बुराई को नहीं बयान करेंगे वरना क्या होगा, नहीं, यह ज़िंदगी का मसला है, एक ज़िंदगी को बचाना है, एक नस्ल को बताना है, बाद चीज़ों को बताना है, तो वो चीज़ को बता दे, उस चीज़ को कहे, और ये कह करके कि चूँकि मज़हब हमारी जगह पर कहता है, एक ज़िंदगी जुड़ने वाली लिहाजा में बातें कहते हैं। ये हमारे कहने का मतलब ये कि सिर्फ आपको हम आगाह कर रहे हैं, बाकी आपकी जिम्मेदारी कि आप किसी को बयान करेंगे कि नहीं करेंगे, हम नहीं कुछ कहते, हमें इतना पता है, हम आपको बता रहे हैं, सच्चाई बतानी चाहिए, उसमें कोई चीज़ बढ़ा घटा करके नहीं बतानी चाहिए। हैं गीबत बे इंतहा मुदर गुनाह है, दुनिया के एतबार से भी ज़र्र रसा गुनाह है, दुनिया के एतबार से भी तकलीफ देह गुनाह है, दुनिया के एतबार से भी और आखरत के एतबार से भी। बिल्कुल गीबत ही से मिलती जुलती एक चीज़ है जिसको मजहब ने बड़ा गुनाह कहा है, वह है चुगलखोरी। चुगलखोरी ज़ाहिर इंसान हम बोलते हैं जानते हैं कि इधर की बात सुनी उधर जाकर के कह दिया, उधर की सुनी हमने आकर के इधर लगा दी। आमतौर से कई तरह से इस गुनाह का जिक्र हमारे समाज और माशरे में करते हैं, लकड़ी लगाना, आग लगाना, चुगली करना, चुगली खाना, इस तरह के अल्फाज बोले जाते हैं, चुगलखोरी है कि इंसान दो इंसानों के आपस में दिल मिलते नहीं हैं, किसी तरह से नफरत या कुदूरत पाई जाती है, दूरी है, तो मजीद उसमें गोया तेल छिड़कने का काम होता है, मजीद लड़ाने का काम होता है, दूर करने का काम होता है। इधर से सुना इनके भी दोस्त बने हुए हैं, उनके भी दोस्त बने हुए हैं, इधर की सुनी कभी बात आके चुपके से इधर बता दिया, इधर की सुनी बात चुपके उनसे बता दिया, और वो मजीद इख्तलाफ बढ़ता ही चला जा रहा है। बे इंतहा जो है ख़तरनाक ये गुनाह है कि इंसान जो है बजाय इसके कि एक दूसरे को मिलाए, जबकि मासूम ने नज़्र बलागा में सरकार मौलाए कायनात के एक खुतबा है वसीयत के तौर पर, इसको खुतबा तो नहीं कहेंगे, वसीयत ही है, जिसमें मेरे मौला ने फरमाया है कि दो ऐसे अफराद जो आपस में इख्तलाफ रखते हैं, अगर कोई शख्स जो है उन दोनों को मिला दे तो साल भर की इबादत से बड़ी इबादत होगी। दो लड़ाई करने वाले दोनों का दिल साफ नहीं है, एक दूसरे से दूर हो गए हैं। अगर इंसान अपने हुनर से, अपने किरदार से और अपने खुश उसलूबी के साथ उन्हें मिला दे, दोनों का दिल साफ करा दे, दोनों को एक कर दे, तो साल भर इंसान जो खाली इबादत ही नहीं कहा बल्कि ऐसी इबादत के रातों रात इबादत करता हो और दिन में रोज़ा रखता हो, रात में इबादत करता हो, नमाज़ें पढ़ता हो और दिन में रोज़ा रखता हो, और साल भर को ऐसा करने वाला उसका जितना सवाब हो सकता है, उस इबादत से बड़ी इबादत है कि दो लड़ाई करने वाले, दो ऐसे अफराद जिनका दिल साफ नहीं है, एक दूसरे से दूर हो गए हैं, उनको मिला देता, उनको एक दूसरे से करीब कर देता है, तो बड़ा इंसान वो यकीन उससे बड़ी इबादत होगी जो कायमुल्लैल व सायमुन्नहार, रात में नमाज़ पढ़ने वाला और दिन में रोज़ा रखने वाले की इबादत होती है। तो जब इबादत हो उसी बरखिलाफ अगर उसको मजीद दूर करता चला जा रहा है, आता जा रहा है, तो उसी एतबार से हम कहते हैं बहुत बड़ा गुनाह भी है। जो लोग ऐसा करते हैं बे इंतहा समाज के दुश्मन हैं और मजहब के एतबार से गुनहगार और आखरत के एतबार से अजाब के मुस्तहक हो सकते हैं। अल्लाह हम सब को इस बड़े गुनाह से बचने की तौफीक इनायत फरमाए, और अगर हम कुछ करना चाहते हैं तो बेहतरीन काम यानी वो काम जिससे मज़हब हमें दूर रहने को कहता है उससे दूर रहें, उससे बचते रहें, यही बेहतरीन काम है। अल्लाह सब को तौफीक इनायत फरमाए कि इस उनवान से भी बेहतरीन काम करने वाला हो के अपने को बचाता रहे। व आखिर दावाना أن الحمد لله رب العالمين
الحمد لله